यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच तियानजिनमा अनौपचारिक भेट। सीमा नाकामा हुने अवैध चोरी पैठारी रोक्न समन्वय गरेर काम गर्न सरोकारवाला निकायलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। नेपाल आयल निगमद्वारा गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र इजरायलको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीका प्रधानमन्त्री गालिब अल रहवीको मृत्यु।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पिङ ल्युआनद्वारा संघाई सहयोग संगठन एससीओ प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उहाँहरूबीच अनौपचारिक कुराकानी भएको हो। चीनको तियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुति सहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्विर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्नुभएको छ। उहाँले तियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुशी लागेको बताउनु भएको छ। नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गर्नु भएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थी आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गर्नुभयो। प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लड़ाईमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा भियतनामले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताउनुभयो। हिजै प्रधानमन्त्री ओलीले हुवाई गाउँस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गर्नुभयो। प्रधानमन्त्री ओलीले हुवाई गाउँ भिलेज स्थित धान विशेष क्षेत्रमा धानको बिउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिनुभयो। त्यसै गरी प्रधानमन्त्री ओलीले नानकाई जिल्ला स्थित चाउ एनलाई र तेङ इङचाओ स्मृति संग्रहालयको अवलोकन गर्नुभयो। चिनिया क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ। गृहमन्त्री रमेश लेखकले सीमा नाकामा हुने अवैध चोरी पैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ। हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्र सहित सरोकारवाला सबै निकायबीच एक आपसमा समन्वय र सहकार्य गरी अवैध चोरी पैठारी र निकासी रोक्न निर्देशन दिनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद गेवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगंज भन्सार कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताउनुभयो। सप्तकोशी नदीमा पानीको सतह बढ़ेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवड़ाले जानकारी दिनुभएको छ। गए राति 10 बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेण्ड 2,26,560 क्यूसेक पुगेको हो। हिजो दिउँसो 2 बजे 174,375 प्रति सेकेण्ड पानीको प्रवाह मापन गर्दा 23 ढोका खोलिएको थियो। प्रवक्ता खतिवड़ाका अनुसार कोशी ब्यारेजका 56 ढोका मध्ये अहिले 31 ढोका खोलिएका छन्। पहाड़ी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ़दै गएको प्रहरी प्रवक्ता खतिवड़ाले बताउनुभयो। बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क जति सक्दो चाँडो खोल्ने प्रयास गरिने भएको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहको अध्यक्षतामा हिजो भएको बैठकमा विपद पूर्व तयारी प्रतिकार्य शाखाले प्रभावित सड़कबारे जानकारी दिएपछि गृह मन्त्रालय लगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सड़क खोल्न प्रयत्न गर्ने बताएका हुन्। बाढ़ी पहिरोले पासाङ लामो राजमार्ग अन्तर्गत रसुवा गोसाईकुण्ड अरनीको राजमार्ग अन्तर्गत भोटेको सिकोदारी र घट्टेखोला बेनी जोमसुम सड़क खण्ड अन्तर्गत 2 खोलीमा सड़क अवरूद्ध भएको छ। घोराई थवाङ सैद मार्ग अन्तर्गत त्रिवेणीमा भेरी करिडोरको छलघाट कर्णाली राजमार्गको शुभकालीन र भेरी करिडोर अन्तर्गत 8-20 कोटमा बाटो बन्द भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगम संचालक समितिको बैठकले गैरातीदेखि लागू हुने गरी डिजेल मट्टीतेलमा प्रति लिटर 4 रूपियाँ, हवाई इन्धन आन्तरिक तर्फमा 1 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 7 घटाएको हो। पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ। नयाँ बिक्री मूल्य अनुसार डिजेल मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रति लिटर क्रमशः 142.50 रूपियाँ, 144 रूपियाँ र 145 रूपियाँ तोकिएको छ। यस्तै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 127 रूपियाँ तोकिएको छ। हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाण्डुका लागि प्रति किलो लिटर अमेरिकी डलर 966 निर्धारण गरिएको निगमले जनाएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकिएको छ। प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनसहित समितिले विधेयकमाथि दफावार छलफल गरेको हो। दफावार छलफल सकिए पनि विधेयकमा रहेका कतिपय विवादित विषय टुंगो लागिसकेको छैन। नायब सुब्बाको खुला गर्ने र प्रतिशत तोक्ने 60 वर्षीय अवकाश उमेर कार्यान्वयन मोडल कस्तो हुने करार कर्मचारी र राजनीतिक गतिविधि लगायत विषयको टुंगो लाग्न बाँकी छ। समितिले विधेयकमा मिल्न बाँकी विषयहरूमा छलफलमा उठेका विषयका आधारमा सामान्य प्रशासन र कानून मन्त्रालयलाई धारणा ल्याउन निर्देशन दिएको छ। विधेयकका कतिपय दफा तथा उपदफामा टुंगो लाग्न बाँकी रहेको भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिने समयमा टुंगो लगाउने सभापति तुलसा कुमारी दाहालले बैठकमा जानकारी दिनुभयो। राष्ट्रसभाको बैठक आज अपरान्ह 3:15 बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। त्यसै गरी विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक 2080 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। राष्ट्रसभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुहुनेछ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। आजै 2 संसदीय समितिको बैठक पनि बस्दैछ। निर्धारित कार्यसूची अनुसार कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद पहिलो संशोधन विधेयक 2082 सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती विधेयक 2080 मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ। बैठक आज बिहान 11:30 बजेपछि बस्नेछ। देशमा प्रजातन्त्रको स्थापनासँगै सार्वजनिक सेवामा कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले 2008 साल असार 1 गते स्थापना भएको लोक सेवा आयोग स्थापनाको 75 वर्ष पुगेको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाइँदैछ। संवाददाता बालिका मादेनको रिपोर्ट।
लोक सेवा आयोगले आर्थिक वर्ष 2082-83 हीरक जयन्ती वर्षका रूपमा मनाउन स्थानीय तहदेखि विश्वविद्यालय तहसम्म पुगेर युवा विद्यार्थी तथा सरकारवालालाई आयोगको कार्यप्रणाली र आधारभूत सिद्धान्तको बारेमा छलफल गरी प्रत्यक्ष रूपमा जानकारी गराउने उद्देश्यले भदौ 16 गतेदेखि 27 गतेसम्म 7 प्रदेश विशेष लोकसेवा पहुँच कार्यक्रमको आयोजना गर्दैछ। सरकारका विविध सेवामा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्दै आएको आयोगले जनशक्ति छनौट मात्र नभई सम्पूर्ण भौगोलिक क्षेत्रका योग्य सक्षम र सेवा गर्न तत्पर नागरिकलाई सार्वजनिक सेवामा आकर्षित गर्दै समान अवसर उपलब्ध गराउँदै आएको छ। यद्यपि अझै पनि ठूलो संख्यामा युवा विद्यार्थी आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्मेद्वार छनौट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धति बारे पर्याप्त जानकारी नपाएको अवस्थामा ऊर्जाशील र योग्य उम्मेद्वारलाई परीक्षामा सामेल हुन प्रोत्साहन गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमेगाईले बताउनुभयो।
काम गर्छ, यसको काममा कस्तो निष्पक्षता छ, सरकारी सेवामा आउनुको लागि यसले कसरी सहयोग गर्छ भन्ने कुराको एउटा जानकारी दिनु पनि हो, सार्वजनिक सेवाप्रति आकर्षण विश्वास बढाउने हो र कर्मचारी छनौट नियुक्तिको प्रोसेसको बारेमा उहाँहरूलाई जानकारी दिने पनि रहेको छ।
निष्पक्ष परीक्षा प्रणालीका कारण लाखौं युवाको आशाको केन्द्र बनेको लोकसेवा आयोगले समय अनुकूल चुनौतीहरूको सामना गर्न सक्ने जनशक्ति छनौट गर्नका लागि परीक्षा प्रणालीलाई थप आधुनिक र वस्तुनिष्ठ बनाउनुपर्ने सुझाव दिनुहुन्छ लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली।
युवाहरूको आशाको धरोहरको रूपमा जुन लोकसेवा आयोग रहेको छ त्यो अहिलेसम्म कायम छ, यसको लागि अहिलेसम्मको त्यसको नेतृत्व गर्नेहरूलाई धन्यवाद दिनुपर्छ। तर निष्पक्ष भएर मात्रै पुग्दैन, युग सुहाउँदो अहिलेको चुनौती सामना गर्न सक्ने जनशक्ति पनि दिन सक्नुपर्छ। त्यसको लागि चाहिँ भने हाम्रो पेपर र पेन्सिलमा आधारित जाँच मात्रै होइन, मेरिटका त धेरैवटा तत्त्वहरू छन्, त्यो प्रिडिक्स गर्ने भन्छौँ हामी, त्यो सबैले गर्ने गरी परीक्षण प्रविधिमा व्यापक सुधार गर्नुपर्ने खाँचो छ।
पूर्व अध्यक्ष मैनालीले संहिताको कार्यान्वयनसँगै आयोगको विश्वसनीय नेतालाई अक्षुण राख्न प्रदेश आयोगहरूबीच नेतृत्वदायी र मार्ग निर्देशकको रूपमा संघीय आयोगले भूमिका निर्वाह गर्नुपर्ने भन्नुहुँदै सबै भूगोल क्षेत्र वर्ग र समुदायलाई समेट्ने उद्देश्यले कार्यान्वयनमा रहेको आरक्षण प्रणालीको भने पुनरावलोकन र सुधारको आवश्यकता औल्याउनुभयो।
गुरुङ, तामाङ होइन, राई, लिम्बू, यसभन्दा थारू, यो जति मात्रै आए, त्यस्तै गरी दलित भन्यो भने पहाडिया विश्वकर्माहरू अनि मधेस नआउने केही लाइट वर्गहरूले क्याप्चर गरेको थियो। अहिले चाहिँ त्यो रिभ्यू गर्ने बेला हो, रिभ्यूमा चाहिँ कसरी चाहिँ यी चाहिँ पछि परेका वर्गलाई पनि समावेश गर्ने भनेर रणनीति तयार गर्नुपर्ने हुन्छ।
निष्पक्षता, स्वच्छता, पारदर्शिता जस्ता सिद्धान्तको प्रवर्धन गर्दै योग्यता प्रणालीको उच्चतम धरोहरका रूपमा साख जोगाइरहेको लोकसेवा आयोग लाखौं युवा उम्मेद्वारहरूलाई सार्वजनिक सेवाप्रति आकर्षित गर्न सफल भए पनि मुलुकको सार्वजनिक सेवा प्रवाह भने अझ सबल, जनमैत्री र पारदर्शी बनाउन जरूरी देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले भारतबाट 10 दिनभित्र यूरिया मल सहज रूपमा उपलब्ध हुने बताउनु भएको छ। कपिल वस्तुमा हिजो आयोजित एक कार्यक्रममा उहाँले कोलकाताबाट आयात गरिएको मल 10 दिनभित्रमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताउनुभयो। मन्त्री अधिकारीले जिल्लाको खेतीयोग्य जमीन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा आगामी मंगिर 1 र 2 गते धनगढ़ीमा गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्व संध्यामा हिजो ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री खड्काले मुलुक संघीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई कसरी सशक्त र सबलीकरण गर्न सकिन्छ भनेर चासो र चिन्ता लिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूबीच फेरि पार्टी एकता आवश्यक भएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको 7 पूर्ण बैठकलाई हिजो बुटोलमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेकपा एमालेसँगको पार्टी एकता पछिको मूल नेतृत्व माओवादी केन्द्रको हुन नसक्दा एकता कायम राख्न नसकिएको बताउनुभयो। बीरगंज पथलैया सड़क खण्ड अन्तर्गत बाराको सिमरामा हिजो दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा सप्तरीको बस बलपुर नगरपालिका ओडा नम्बर 7 का 28 वर्षीय महेश पण्डित र रौतहटको गुजरा गाउँपालिका ओडा नम्बर 7 का 25 वर्षीय रोशन चौधरीको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। इन्द्रजात्राको लिंगो नगर प्रवेश गराइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार हिजो बिहान 9:52 इन्द्रजात्राको लिंगो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ। भोटे बहालबाट इन्द्रजात्राको लिंगो घिसारेर बसन्तपुर दरबार क्षेत्रस्थित काल भैरवको मूर्ति अघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ। इन्द्रजात्राको लिंगो नगर प्रवेशका लागि घिसार्ने लगायत काममा परम्परादेखि मानन्धर समुदाय सक्रिय हुने गरेकाले सोही अनुसार नगर प्रवेश गराइएको संस्थान काठमाण्डु शाखा कार्यालयका प्रमुख लक्ष्मणा शर्माले जानकारी दिनुभयो। जनकपुर धाम उपमहानगरपालिका 20 देवपुरा रूपैठामा प्रहरीको गोली लागेर स्थानीय 29 वर्षीय लक्ष्मण मुखिया घाइते हुनुभएको छ। धनुषाका प्रहरी नायब उपरीक्षक वरूण बहादुर सिंहका अनुसार प्रहरीले स्थिति नियन्त्रणका लागि चलाएको गोली लागेर मुखिया घाइते हुनुभएको हो। मुखियाको दुवै घुँडामा गोली लागेको छ। उहाँको प्रादेशिक अस्पताल जनकपुर धाममा उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेश कृषि ऊर्जा पर्यटन धर्म संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो आयोजित सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवर्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका विषयक छलफलमा व्यवसायीलाई लगानी गर्न आह्वान गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी मंगिर 1 र 2 गते धनगढ़ीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन गर्न लागि जानकारी दिनुभयो। उहाँले त्यस क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्दै निजी क्षेत्रलाई लगानीको वातावरण सृजना गर्न कानूनी उल्झन समाधान गर्ने र लगानी मैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्यहरू रहेकाले त्यहाँ नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलको हवाई आक्रमणमा यमनका हुत्थी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल रहवी मारिएका हुत्थी विद्रोहीले पुष्टि गरेको बीबीसीले जनाएको छ। हुथी विद्रोहीले गाजा युद्ध शुरू भएताको यो सबैभन्दा ठूलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको मृत्यु पहिलो पटक भएको जनाएको छ। इजरायल डिफेन्स फोर्सेस आईडीएफले यमनको राजधानी सानालाई लक्षित गरेर आक्रमण गर्दा अन्य कैयौं वरिष्ठ अधिकारी पनि मारिएको इरान समर्थित समूहले जनाएको छ। आईडीएफका अनुसार इजरायली लड़ाकू विमानले साना क्षेत्रमा भेला भएका मानिसमाथि आक्रमण गर्दा रहावी र अन्य वरिष्ठ हुथी अधिकारी मारिएका थिए। सन् 2014 यता हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सत्ताच्युत गरी विनाशकारी गृह युद्ध शुरू गरेपछि उत्तर पश्चिम यमनको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका छन्। यमन अहिले हुथी विद्रोहीको कब्जामा छ। हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदा गाजा शहरमा भएको हवाई आक्रमणमा मारिएका इजरायलले दावी गरेको छ। हमासले भने उनको मृत्युको पुष्टि नगरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। प्यालेस्टिनी सशस्त्र समूहले पहिले जिल्लाको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दर्जनौं नागरिक मारिएको र घाइते भएको बताएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकमा लगानीको वातावरण निर्माण गर्नेतर्फ सरकारले काम गरिरहेको बताउनु भएको छ। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानको 47 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उप प्रधानमन्त्री पौडेलले सरकार निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने र मुलुकमा लगानीको वातावरण सृजना गर्ने पक्षमा काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले हाल सरकार ब्याड छूट दिन सक्ने अवस्थामा नरहेको स्पष्ट पार्दै ब्याड छूट भन्दा व्यवसाय प्रवर्धनका योजना तथा कार्यक्रमहरू ल्याउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा तानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड़ दिनुपर्ने बताउनुभयो। दशैं तिहार लगायतका चाड़ पर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ 29 गतेदेखि असोज 10 गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथली स्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट बैंक नोट साट्न पाइने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै जनाएको छ। चाड़ पर्वका बेला 5, 10, 20, 50 र 100 दरका नोटको माग अधिक हुने गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष 2067-68 मौद्रिक नीति मार्फत सफा नोट नीति सार्वजनिक गरेको थियो। आर्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई बुझाउने गरेका छन्। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छपाई हुने गरेको छ। यसो गर्दा राज्य कोषबाट धेरै खर्च हुने भएकोले नोट सफा राख्न र जतनले प्रयोग गर्न नेपाल राष्ट्र बैंकले प्रयोगकर्ताहरू सबैलाई अनुरोध गरेको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ। आइतबार बजारमा सुनको मूल्य प्रति तोला 2,03,600 रुपियाँ कायम भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारको कारोबार मूल्य भन्दा आइतबार सुनको मूल्य प्रति तोला 3,000 रुपियाँले बढेको छ। त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेर प्रति तोला 2,425 रुपियाँमा कारोबार भएको छ। आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्सी 31.17 अंकले घटेर 2,749.83 बिन्दुमा झरेको छ। आइतबार 321 कम्पनीहरूका 1,48,05,569 कित्ता शेयरहरू 6,06,18,22,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन सबै समूहका उपसूचकहरू घटेका छन्। तनहुँ जिल्लाको रिसिङ गाउँपालिका अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानी खेती शुरू गरेका छन्। अर्चले कृषक समूहमा आबद्ध भएका 25 किसानले 22 रोपनी जग्गामा व्यावसायिक रूपमा खुर्सानी खेती गरेका हुन्। गाउँपालिकाले खुर्सानीको बेर्ना र सिंचाईका लागि 75% अनुदान सहयोग गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
हिमालयन शेर्पा क्लबले एन्फा यु 16 युथ लीगमा आइतबार न्युरो टीम एनआरटी विरूद्ध 1-0 गोलको कठिन जित दर्ता गरेको छ। जितसँगै 16 खेलमा 19 अङ्क जोडीको हिमालयन 9 स्थानमा उक्लिएको छ। पराजित एनआरटी समान खेलबाट 16 अङ्कका साथ 11 स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा विष्णु सुनाले पहिलो हाफमा गरेको एकमात्री गोल हिमालयनका लागि जित दिलाउन पर्याप्त बन्यो। उनले खेलको 17 मिनटमा गोल गरेका थिए। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण कुमार चेमजुङ प्रशिक्षणमा फर्किएका छन्। नेपालले सेप्टेम्बर 6 र 9 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बंगलादेशसँग 2 मैत्रीपूर्ण खेल खेल्दैछ। किरण बंगलादेशको लीग खेल्न गएका थिए। प्री सिजनका खेल खेलेर उनी फर्किएका हुन्। 35 किरण लामो समयदेखि क्लबविहीन भएपछि बंगलादेशी पुलिस क्लबमा अनुमोदन भएका थिए। यो उनको 4 विदेशी क्लब हो। यसअघि उनले मालदिव्सको ट्रस्ट एण्ड क्योर स्पोर्ट क्लब, भारतको मिनर्भा पंजाब र मालदिव्सको माजिया क्लबबाट खेलिसकेका छन्। सन् 2007 उनी नेपाली राष्ट्र टोलीको पोस्ट सम्हालिरहेका छन्। ग्लोबल रिचले आफ्नो 7 वार्षिक उत्सवको अवसरमा आयोजना गरेको अन्तर्विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको छ। प्रतियोगिताको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्ट्युम स्कूललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले पराजित गर्यो। निर्धारित 40 मिनटमा खेल 1-1 बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइएको थियो। प्रतियोगितामा उपत्यका 16 कलेजको सहभागिता थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:26 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच तियानजिनमा अनौपचारिक भेट। सीमा नाकामा हुने अवैध चोरी पैठारी रोक्न समन्वय गरेर काम गर्न सरोकारवाला निकायलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। नेपाल आयल निगमद्वारा गएरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन। र इजरायलको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीका प्रधानमन्त्री गालिब अल रहवीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।